नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल जेठ महिनाको 27 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार जून 10 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूमा विभिन्न समाचारहरूलाई प्राथमिकता दिँदै छापिएको छ। फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुभएको छ, दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले जोड़ दिनुभएको छ भने फोहोरको विवाद सुल्झाउन आज वार्ता हुँदैछ। सेनेटरी प्याडमा भन्सार 90% छूट दिएको छ तर मूल्य भने बढ़ेको छ। इम्बोस सेवाग्राहीले इम्बोस नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमै सवारी साधनमा जडान गर्नुपर्छ, त्यसका लागि पनि फेरि शास्ति खेप्नुपर्ने देखिएको छ। यी लगायतका अन्य प्रसंगहरू आजका पत्र पत्रिकामा मुख्य खबरका रूपमा रहेका छन्। कार्यक्रमको शुरूमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको प्रसंग लिएका छौं हामीले। गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न बन्सरी डाँडाका जनप्रतिनिधि र स्थानीय बासिन्दासँग छलफल गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई हिजो साँझ बोलाई फोहोर व्यवस्थापनबारे जानकारी लिँदै दीर्घकालीन समाधान खोज्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनबारे महानगरपालिकाले हाल गरिरहेको प्रयासबारे जानकारी लिनुभएको हो। फोहोर व्यवस्थापनका लागि हाल देखिएका समस्याको समाधान गर्न सरकारले पूर्ण रूपमा सहयोग गर्ने बताउँदै प्रधानमन्त्री देउवाले स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई विश्वासमा राखेर काम गर्न सुझाव दिनुभयो। काठमाडौँ उपत्यकामा फोहोर थुप्रिन थालेपछि प्रधानमन्त्री देउवाले यसअघि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई बोलाई तत्काल फोहोरको व्यवस्थापनका लागि पहल गर्न निर्देशन दिनुभएको थियो। त्यसपछि मन्त्री झाँक्रीले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख र बन्सरी डाँडाका स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरी फोहोर व्यवस्थापनबारे गत सोमबार त्रिपक्षीय लिखित सहमति समेत भएको थियो। सो सहमति अनुसार उपत्यकाबाट फोहोर बोकेको सवारी साधन मंगलबार बन्सरी डाँडामा जाँदा स्थानीय बासिन्दाले अवरोध गरेका थिए। मंगलबार सुरक्षाकर्मीको सहयोगमा 157 ट्रक फोहोर बन्सरी डाँडामा विसर्जन गरिएको भए पनि स्थानीयले निरन्तर अवरोध गर्दा फोहोर विसर्जन हुन सकेको छैन। फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीको पहल, दीर्घकालीन समाधान खोज्न जोड़ शीर्षकमा गोर्खापत्रले छापेको छ। यसैबीच प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको भोलिपल्टै उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अनिश्चितकालका लागि ठप्प भएपछि विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच आज वार्ता हुने भएको छ। शहरी विकास मन्त्रालयले बन्सरी डाँडा संघर्ष समिति र ओडाका प्रतिनिधि समेतलाई राखेर आज बिहान 8 बजे मन्त्रालयमा वार्ता गर्न लागेको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रहरी परिचालन गरेर फोहोर खसाल्ने प्रयास गरे पनि विफल भएपछि संसदमा समेत उहाँको आलोचना भएको छ। बिहिबार संसदको चालू अधिवेशनमा बोल्दै सांसद नारायण प्रसाद खतिवड़ाले काठमाडौँका मेयर शाहले फोहोर व्यवस्थापन गर्ने नाममा नुवाकोटी जनतामाथि प्रहरी दमन गरेको आरोप लगाउनु भएको छ। फोहोरको विवाद सुल्झाउन आज वार्ता हुँदै नेपाल समाचार पत्रले छापेको छ। सरकारमा संलग्न भएका दलका सांसदहरूले संघीय संसदको बैठकमा सरकार विरूद्ध आवाज उठाएका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा उनीहरूले मन्त्रालयगत छलफलमा भाग लिँदै सरकारले गरेका गतिविधिहरूमाथि नै प्रश्न उठाएका हुन्। संसदमा सत्ता पक्षकै सांसदको प्रश्न, खोइ कहाँ छ सरकार शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। उनीहरूले सरकारले विद्यार्थीलाई किताब उपलब्ध गराउन नसकेको, किसानलाई मल दिन नसकेको र मूल्य वृद्धिले जनतालाई आहतमा पारेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरेका छन्। सत्तारूढ़ दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार जिम्मेवार र वफादार नबनेको बताउनुभयो। नयाँ शैक्षिक सत्र शुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको उहाँको भनाइ छ। खेती लगाउने बेला किसानले मल नपाएको पनि उहाँले बताउनुभयो। महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको उहाँको भनाइ थियो। हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीड़ितले न्याय पाउन नसकेको तर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो। सरकार कहाँ जिम्मेवार र वफादार बन्नुपर्ने बन्नु पर्दैन, बैठकमा बोल्दै उहाँले प्रश्न गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका सांसद प्रकाश मान सिंहले सरकारले दुई दिने विदा कटौती गरेर राम्रो गरेको बताउँदै ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन सरकारसँग आग्रह गर्नुभयो। बिहिबारको संसद बैठकमा बोल्दै उहाँले काठमाडौँमा ट्राफिक जाम हुने समस्या समाधान नभएकाले कार्यालय समय फरक पार्नुपर्ने बताउनुभयो। फोहोर मैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्। उहाँले भन्नुभयो, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरक फरक समयमा हुने व्यवस्था मिलाउन सके सड़कमा जाम कम हुन्छ। यसै गरी सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोड़िन खोजेको हो भनी सरकारलाई प्रश्न गर्नुभएको थियो। विद्यार्थीले किताब पाएनन्, किसानले मल पाएनन्, मूल्यवृद्धि नियन्त्रण भएन, ट्राफिक व्यवस्थापन कमजोर भयो जस्ता विषयलाई सांसदहरूले बैठकमा उठाउनु भएको थियो। संसदमा सत्ता पक्षकै सांसदको प्रश्न राजधानी दैनिकले छापेको छ। निजी प्रकाशकहरूले बढ़ी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्य पुस्तक भिडाउने गरेका छन्। यो खबर गोर्खापत्रको मुख्य खबर हो। प्रतिपृष्ठको आधारमा पाठ्य पुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढ़ी मूल्य लिन सहयोग मिलेको छ। पाठ्यक्रम विकास केन्द्रले श्याम सहित एक रंगको पाठ्य पुस्तकका लागि प्रतिपृष्ठ एक रूपियाँ दस पैसा, दुई रंगका लागि प्रतिपृष्ठ एक रूपियाँ पच्चीस पैसा र बहुरंग रंगीनका लागि प्रतिपृष्ठ एक रूपियाँ पैंतालिस पैसा मूल्य निर्धारण गरेको छ। तर निजी प्रकाशकहरूले यो दर अनुसार मूल्य निर्धारण गरेका छैनन्। नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेखे गर्छ। गत वर्ष पाठ्य पुस्तक सम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो, तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक भएको छैन। यसैबीच पढ़ाई शुरू भएको महिना दिन बित्न लाग्दा पनि सामुदायिक विद्यालयमा पुस्तक अभावको समस्या सल्टिएको छैन। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले 80% पुस्तक छपाई सकिएको दावी गरेको छ, तर राजधानीकै विद्यालयमा समेत पुस्तक अभाव छ। पाठ्य पुस्तकमा निजीको मनोमानी, रंगको तामझाम, मूल्यको भारी, निजीलाई नै दिन माग गोर्खापत्रले छापेको छ। सेनिटरी प्याडमा भन्सार 90% छूट तर मूल्य भने वृद्धि भएको छ। यो प्रसंगलाई कान्तिपुरले मुख्य खबरका रूपमा छापेको छ। महिना अघि हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छूट दिएपछि राज्य स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन्। विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा 90% सहुलियत दिँदा राजस्व स्वत कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ। त्यसमाथि तयारी प्याडको भन्सार 15%बाट 1.5% झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन बढ़ेको छ। तयारी विदेशी प्याडको भन्सार 15% घटाएर 1.5% पुर्याइएको छ। स्वदेशी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातमा भने 30% भन्सार दर कायम गरिएको छ। कान्तिपुरले मुख्य खबर बनाएको छ। अब इम्बोस नम्बरको प्रसंग, इम्बोसको इम्बोस शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँको मण्डिखा टारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस नम्बर प्लेट लगाउन गुर्जुधारा स्थित यातायात कार्यालय पुगेका थिए, तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे। बल्ल तल्ल इम्बोस नम्बर प्लेट त पाए, तर फेरि डाटा सब्मिट भएन भनियो। त्यो दिन पनि त्यसै बित्यो। बुधबार पनि बिहानै उनी कार्यालय पुगे। लामो दौड़ धूपपछि दिउँसोतिर उनको हातमा नम्बर प्लेट पर्यो, तर त्यो फिट गर्ने मान्छे नभेटिँदा 3 बजेसम्म हिलो र झरीबीच अल्म लिनु पर्यो। इम्बोस नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमा हुँदैको अवस्थामा सवारी साधनमा जडान गर्नुपर्छ। नयाँ प्लेट राखेको फोटो खिचेर रुजु गर्न छुट्टै जनशक्ति खटाइएको हुन्छ, जसका कारण प्लेट लिएपछि फेरि रुजुका लागि खटाइएका व्यक्ति खोज्दै हिँड्नुपर्ने अवस्थाले सेवाग्राहीलाई थप हैरान बनाउँछ। मलाई इम्बोस्टमा भएको भनिएको चलखेलबारे केही थाहा छैन। बुधबार अपरान्ह दिगदार अवस्थामा भेटिएका उनले भने, तर 3 दिन यातायात कार्यालयको अस्तव्यस्ततामा बिताउनु पर्दा इम्बोसमा परे जस्तै भयो। यातायात व्यवस्था विभाग अन्तर्गतको कार्यालयमा देखिएको यो अस्तव्यस्तताले आफूलाई निकै दिगदार बनाएको उनले सुनाए। सरकारलाई कहिल्यै चेत आएन। आफ्नो पीड़ालाई उनले सामाजिक सञ्जालमा समेत पोखे। जनतालाई दुःख दिने यस्तो सरकार त विश्वमा कहाँ पनि नहोला। यस्तो पीड़ा भोग्ने उनी एक्ला सेवाग्राही होइनन्। सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन एकदेखि बुस नम्बर अनिवार्य गर्ने सूचना निकाले लगत्तै हजारौं सर्वसाधारणले यातायात कार्यालयमा यस्तै समस्या भोगिरहेका छन्। एम्बुस्टको एम्बुस शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनटिटिभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
यो विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम अनुसार जितेको सीट संख्या र प्राप्त मत दुवैका आधारमा नेपाली कंग्रेस सबैभन्दा ठूलो दल भएको दावी गरिएको छ। स्थानीय तह निर्वाचन 2079 स्थानीय केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कांग्रेसले वडाध्यक्षलाई प्राप्त मतका आधारमा दोस्रो दल नेकपा एमाले भन्दा 175,076 मतको अग्रताले सबैभन्दा ठूलो दल बनेको हो। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई बुझाइएको उपसमितिको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आएको र पहिलो दल बनेको उल्लेख छ। उपसमिति संयोजक प्रदीप पौडेलले वडाध्यक्षमा प्राप्त गरेको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको बताउनुभयो। उहाँका अनुसार निर्वाचनको परिणाम आएका 752 स्थानीय मध्ये प्रमुख पदमा 329 स्थानमा कांग्रेस विजयी भएको छ, जसमा 188 अध्यक्ष र 141 प्रमुख सम्मिलित रहँदा 44% हुन आउँछ। सीट र मत दुवैमा कांग्रेस पहिलो, गोर्खापत्रले छापेको छ। यता नागरिकले जनमतबाट खुशी मनाउने अवस्था छैन, कांग्रेस शीर्षक दिँदै यही प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। नेपाली कंग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मत पार्टीका लागि उत्साहजनक नभएको निष्कर्ष निकालेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समितिले बिहिबार प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आए पनि मत संख्या हेर्दा खुशी मनाउने अवस्था नरहेको जनाएको हो। प्रमुख, उपप्रमुख, वडा सहितको परिणामबाट कंग्रेस ठूलो दल बनेको छ। संयोजक पौडेलले भन्नुभयो, पार्टीले पाएको मतलाई हेर्दा हामी उत्साहित हुनुपर्ने र खुशी मनाउने अवस्था देखिँदैन, नागरिक दैनिकले छापेको छ। अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्त ठाकुर टेको बनेर टिकाउन पुगेपछि उहाँसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष ठाकुरसँग मिलापको हात अघि बढ़ाएर पानी बराबरको राजनीतिलाई तरंगित बनाइदिएका छन्। जसपा अध्यक्ष यादवसँग खटपट भएपछि ठाकुरले अलग भएर लोसपा गठन गरेका हुन्। यादवको एकता प्रस्तावको अन्तर्य शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको छ। प्रदेशको राजधानी जनकपुर धामबाट जसपा अध्यक्ष यादवले मधेसको मत र जनमत विभाजन हुँदा मधेसी जनतालाई क्षति पुगेको भन्दै करिब एक वर्ष अघि जसपाबाट अलग भएका ठाकुरसँग पार्टी एकताका लागि प्रस्ताव गरेपछि यसले मधेसको राजनीतिमा तरंग ल्याइदिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव स्थानीय तह निर्वाचनमा भएको क्षति आगामी प्रदेश र संघीय प्रदेशसभा निर्वाचनबाट पूरा गर्न चाहन्छन्। यसैकारण उनी मधेस प्रदेशमा फेरि बलियो उपस्थिति देखाउन लोसपासँग मिलाप गर्न चाहन्छन्। लोसपासँग एकता प्रस्ताव यादवको गणनात्मक रणनीति अनुसार आएको हो, नागरिकले छापेको छ। विद्युत निर्यात बढ़दा पश्चिम नेपाल असन्तुष्ट, यो खबर गोर्खापत्रमा छापिएको छ। बिहिबार रातीदेखि नेपालले भारतको खुल्ला बजार खुल्ला बजारमा 364 मेगावाट विद्युत निर्यात गर्दैछ। यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक 10 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रन सक्छ। यसरी निर्यातको समाचार पढ्दै गर्दा धेरै नेपाली खुशी हुन्छन्, तर पश्चिम नेपालका मुख्य शहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन्। त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली। दैनिक 7.5 करोड़ रूपियाँको विद्युत निर्यात भएको समाचार आउँदा धनगढ़ी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, कागलाई बेल पाक्यो, हर्ष न विस्मात। 45 डिग्री तापक्रममा 150 भोल्टको बिजुली आउँछ, गुनासो गर्यो, सब स्टेशन बनेपछि समाधान हुन्छ भन्छन्। नेपालगंजकी प्रियंका शाहको प्रतिक्रिया छिनछिनमा झ्यापझ्याप बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु। समस्या तराईको शहरी गर्मीको मात्र होइन, पहाड़ी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ। प्युठान नगरपालिका 4 का स्थानीय शिशिर सुवेदी भन्नुहुन्छ, बत्ती जाने त कति हो कति, साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनौ। लाइन आए पनि 1/2 भोल्टको बिजुलीले फ्रिज टीभी चल्दैन। विद्युतको यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घर धुरीमा इण्डक्सन चुलो दिने कार्यक्रमलाई पनि घिज्याउनुहुन्छ। नेपाल विद्युत प्राधिकरणले निर्यातको आँकड़ासँगै विद्युत आयातको पनि आँकड़ा राखेको हुन्छ। बुधबार मात्रै नेपालले भारतबाट 2086 मेगावाट घण्टा विद्युत आयात गरेको देखिन्छ। बढ़ी भएर निर्यात भन्दै गर्दा आयात किन, यो प्रश्नमा नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख मनोज सिलवाल भन्नुहुन्छ, पूर्वी नेपालको बिजुली पश्चिम पुर्याउने प्रसारण लाइन नभएर पश्चिम नेपाललाई पर्याप्त बिजुली दिन सकिरहेका छैनौं। भारतबाट आयातित र चमेलियाको बिजुली मात्र पश्चिम नेपालको विद्युत व्यवस्थापन गर्न समस्या भएको छ। टनकपुरबाट प्राधिकरणले अहिले करिब 70 मेगावाट विद्युत आपूर्ति गर्ने गरेको छ भने 30 मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले 20 मेगावाट मात्र आपूर्ति दिइरहेको छ। नाना पाराबाट 10 मेगावाट जल विद्युत आयात पनि हुन्छ। 132 केवी प्रसारण लाइन मार्फत भुटवल हुँदै कालीगण्डकीको बिजुली कोहलपुरसम्म पुर्याइएको छ। कम क्षमताको प्रसारण लाइन लामो दूरी भएका कारण त्यो पनि गुणस्तरीय नभएको हो, गोर्खापत्रमा खबर छ। राजधानी जोड्ने सड़क अवरूद्ध, नौबिसे मुगलिन र नारायणगढ़ मुगलिन सड़क खण्ड पहिरोका कारण बुधबार रातीदेखि अवरूद्ध भएकोमा बिहिबार साँझसम्म सञ्चालनमा आउन सकेको छैन। नौबिसे मुगलिन सड़क खण्डको घोप्टे भीर नजिक गएको ठूलो पहिरो पन्छाउन समस्या भएका कारण सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो। बुधबार राति 11 बजेदेखि अवरूद्ध सड़क बिहिबार दिउँसो 1 बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसे पछि साँझ 6 बजेसम्म पनि खुलाउन नसकिएको उहाँले जानकारी दिनुभयो। अधिकारीले भन्नुभयो, दिउँसो पनि पानी परेर ठूलो पहिरो खसेपछि पन्छाउन कठिनाई भएको हो। दुईवटा डोजरले पहिरो पन्छाउने काम भइरहेको छ तर सकिएको छैन। रातिदेखि रोकिएका गाड़ीका कारण पनि पहिरो पन्छाएर छिटो बाटो खुलाउन समस्या परेको भन्दै उहाँले भन्नुभयो, जथाभावी गाड़ी रोकिदिने र धेरै सवारी साधन भएका कारण पहिरो पन्छाएको कम्तीमा 2 घण्टापछि मात्र सामान्य अवस्थामा आउन सक्ने अवस्था छ। राजधानी जोड्ने सड़क अवरूद्ध, गोर्खापत्रले छापे। डोल्पाको तितेफापर अमेरिका, यो खबर कान्तिपुरमा छापिएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका तिनकी पेमा बुढाले गत वर्ष करिब 3 क्विन्टल तितेफापर फलाइन्। उनले फलाएको फापर यो वर्ष सबै अमेरिका गयो। गाउँमा तितो हुन्छ भनेर कसैले खाँदैन, उहाँले भन्नुभयो। काठमाडौँका एक आफन्तले मगाएका थिए, पछि सबै अमेरिका गएछ। उहाँबाट फापर किनेका भन्दै कमल बहादुर बुढाले यो वर्ष करिब 33 क्विन्टल फापर अमेरिका पठाउनु भएको छ। अझै यसलाई व्यावसायिक बनाउन सकिएको छैन, उहाँले भन्नुभयो। डोल्पामै प्रशोधन उद्योग खोल्न सके यहाँको सबै फापर अमेरिका र बेलायत पठाउन सकिन्छ। उहाँले किसानबाट 60-80 रूपियाँमा किनेको फापर काठमाडौँमा 350 रूपियाँ प्रति किलोमा बिक्री हुन्छ। देखिँदा किसानबाट किन्ने रकम र हामीले बेच्ने मूल्यमा धेरै फरक देखिए पनि फापरबाट पिठो निकाल्न एकदमै गाह्रो छ, उहाँले भन्नुभयो। 3 किलो फापरको 1 किलो मात्र पिठो निस्कन्छ। डोल्पाको कृषि उपज प्रवर्धनका लागि झण्डै 1,000 रूपियाँ कार्गो खर्च जोडेर फापर अमेरिका पठाइरहेको उहाँले बताउनुभयो। अमेरिका गएको फापर त्यहाँका होटलहरूमा अर्गानिक कर्नर मार्फत बिक्री भइरहेको छ। त्यहाँका डिपार्टमेन्ट स्टोरले फापर माग गरिरहे पनि उत्पादन कम हुँदा पठाउन नसकिएको उहाँले बताउनुभयो। डोल्पाकै अर्का व्यापारी तिलबहादुर रोकाले पनि यो वर्ष करिब 20 क्विन्टल फापरको पिठो अमेरिका पठाएको बताउनुभयो। अमेरिकामा बस्ने नेपालीको पहिलो माग नै फापरको पिठो छ, यसलाई ब्रान्डिङ गर्न सके फापरले नै कर्णालीको पहिचान बनाउने थियो। डोल्पा र काठमाडौँका विभिन्न व्यापारीले यो वर्ष करिब 40 मेट्रिक टन फापर अमेरिका पठाएको उहाँको अनुमान छ। कर्णालीबाट काली मार्सी धान, चिनो, कागुनो, कोदो लगायत खाद्यान्न पनि देश बाहिर निर्यात भइरहेको छ। देशभित्रै पनि होटल र डिपार्टमेन्टल स्टोरको माग धान्न मुस्किल छ। डोल्पाको तिते फापर अमेरिका कान्तिपुरले छापेको छ। उत्पादनमूलक र सेवामूलक उद्योगहरूले प्रशिक्षार्थी कामदार राखेमा 3 महिनासम्म सरकारले नै उनीहरूको पारिश्रमिक बेहोर्ने भएको छ। यो खबर कारोबार दैनिकको मुख्य खबर हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले मुलुकभित्र रोजगारी सिर्जना गर्न तथा औद्योगिक क्षेत्रको दक्ष जनशक्ति अभावलाई सम्बोधन गर्न यस्तो कार्यक्रम ल्याएको हो। लागत साझेदारीका आधारमा सञ्चालनमा रहेका उद्योगमा प्रशिक्षार्थी कामदार राख्ने व्यवस्था चालू आर्थिक वर्षको बजेटले गरेको र सोही कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलका अनुसार स्वदेशी उद्योगको आवश्यकता अनुरूपको सिपयुक्त जनशक्तिको विकास गर्न यस्तो कार्यक्रम ल्याइएको हो। चालू आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई 3 महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलब्ध गराइने उल्लेख छ। कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न सरकारले 1 अर्ब रूपियाँ बजेट छुट्याएको छ। प्रशिक्षार्थी कामदार कार्यक्रम 3 महिनाको तलब सरकारले दिने कारोबारले मुख्य खबर बनाएको छ। बहिनी अभियन्ता शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। 5 थरको फिदिम एकी 13 वर्षीय मीना न्यौपाने 2065 माघ 21 घर नजिकैको जंगलमा मृत भेटिन्। हराएको 6 दिनपछि भेटिएकी उनको मृत्युको प्रकृति र शारीरिक अवस्था हेर्दा बलात्कारपछि हत्या भएको प्रष्ट थियो। पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्याकै संकेत गर्यो तर प्रहरी प्रशासनले दोषी पत्ता लगाउन सकेन। बलात्कारपछि दिदीको हत्या हुँदा बहिनी समीक्षा 4 वर्ष मात्र पुग्दै थिइन्। साँझ बिहानै रोएर आमाले व्यक्त गर्ने वेदनाले समीक्षाको मस्तिष्कमा हिंसाजन्य घटनाका विरूद्ध विद्रोही भाव सिर्जना गरिदियो। अहिले उनी त्यही विद्रोहको भावना सड़कमा छताछुल्ल पारेर अभिव्यक्त गरिरहेकी छन्। दिदीकै हत्याको घटनामा आधारित नाटक लेखेर पहिलोपटक आफै पढ्ने विद्यालयमा हिंसाजन्य घटना विरूद्ध प्रदर्शन गरेकी थिइन्। अहिले उनी जिल्लाका सड़कहरूमा बलात्कार र महिला हिंसाजन्य घटनाको विरोधमा संघर्ष गर्दैछिन्। दिदीको बलात्कारपछि हत्या हुँदा 4 वर्षकी समक्ष अहिले यस्तै घटना विरूद्ध नाटक लेखन, निर्देशन र अभिनय गरेर आवाज मुखर गर्दैछिन्। बहिनी अभियन्ता कान्तिपुरले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।